بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان کی سیاسی صورتحال. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، ملاحظہ فرمائیے انداز جہاں. جناب، جیسا کہ آپ جانتے ہیں کہ پچھلے 14 اگست کو لاہور سے اسلام آباد کی جانب شروع ہونے والے لانگ مارچ اور پھر اس کے بعد دھرنوں کا سلسلہ ایک مہینے کا عرصہ گزر جانے کے بعد آج بھی جاری ہے، اور یہ کب تک جاری رہے گا اس کا علم شاید کسی کو نہ ہو. اس دوران نشیب و فراز آتے رہے. کبھی ایسا لگا کہ حکومت کی پوزیشن کمزور ہوتی رہی، اور کبھی ایسا لگا کہ اب دھرنے ختم ہو جائیں گے اور دھرنے میں موجود لوگ اپنے گھروں کو واپس لوٹ جائیں گے. لیکن وقت کے ساتھ ساتھ ایسا لگ رہا ہے کہ دونوں ہی فریق اپنے اپنے موقع پر ڈٹے ہوئے ہیں. عمران خان اور طاہر القادری کا کہنا یہ ہے کہ جب تک وہ استعفے نہیں لے لیتے وزیر اعظم اور دیگر اعلیٰ حکام سے، اس وقت تک وہ اسلام آباد سے واپس نہیں لوٹیں گے. اور دوسری طرف وزیر اعظم نواز شریف، جن کے ساتھ پارلیمنٹ میں پیپلز پارٹی اور اے این پی جیسی بڑی سیاسی جماعتیں ساتھ میں کھڑی ہیں، ان کا کہنا ہے کہ 18 کروڑ عوام نے انہیں وزیر اعظم منتخب کیا ہے، 5,000 لوگوں کے کہنے پر وہ مستعفی نہیں ہوں گے. بہرحال دونوں ہی فریق اپنے اپنے موقع پر ڈٹے ہوئے ہیں. اس درمیان ملک کے اندر اس دھرنے کی وجہ سے، اس مظاہرے کی وجہ سے، حکومت مخالف جو تحریک ہے اس کی وجہ سے ایک عجیب بے چینی پائی جا رہی ہے، اور ایسا لگتا ہے کہ تمام اداروں کی سرگرمیاں ٹھپ پڑ کر رہ گئی ہیں. اور حکومت کا کہنا ہے کہ کم سے کم 500 ارب روپے کا نقصان ہوا ہے، اور بعض اداروں کا یا بعض حلقوں کا یہ بھی کہنا ہے کہ 1,000 ارب روپے تک کا اب تک ان دھرنوں کی وجہ سے نقصان ہو چکا ہے. اور سیاسی سطح پر یا عالمی سطح پر اگر دیکھا جائے تو چین کے صدر نے اپنا دورہ پاکستان منسوخ کر دیا ہے، اور آج وزیر اعظم نواز شریف نے اس بات کی طرف اشارہ بھی کیا اور کہا کہ دھرنوں کی ہی وجہ سے چینی صدر نے اپنا دورہ منسوخ کیا ہے. لیکن دھرنے پر بیٹھے لوگ اور رہنماؤں کا کہنا ہے کہ کچھ بھی ہو، جب تک شریف برادران مستعفی نہیں ہوتے وہ گھروں کو واپس نہیں لوٹیں گے. تو سوال یہ پیدا ہوتا ہے کہ دھرنوں کا انجام کیا ہوگا، دھرنے کس شکل میں اپنے اختتام کو پہنچیں گے، اور آنے والی صورتحال کیسی بنے گی. یہ وہ صورتحال ہے اور یہ وہ سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. ہمارے ساتھیوں نے اس سلسلے میں ایک رپورٹ ترتیب دی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
پاکستان میں سیلاب اور دھرنا جاری ہے. پاکستانی میڈیا کے مطابق سندھ میں دریا میں پانی کی سطح کم ہونے سے خطرہ بھی کم ہوا ہے، لیکن اسلام آباد کو عوامی سیلاب میں غرق کرنے کا عزم رکھنے والے عمران خان اور طاہر القادری کی کوششیں بدستور جاری ہیں. گو کی باخبر ذرائع کے مطابق اس عوامی سیلاب کا پانی بھی اتر رہا ہے، جسے دھرنے پر بیٹھے کچھ لوگ تفریح کر کے روکنا چاہتے ہیں. مگر اس تفریح پر پنجاب کے وزیر اعلیٰ سخت برہم ہیں، اور شہباز شریف کا کہنا ہے کہ ملک میں سیلاب ہے لیکن دھرنے کے رہنما رقص کر رہے ہیں، اور پنجاب کے عوام عمران خان کا یہ جرم کبھی معاف نہیں کریں گے. تاہم ان کے بھائی اور پاکستان کے وزیر اعظم نواز شریف نے تحمل سے کام لینے کا عندیہ دیا ہے، اور کہا ہے کہ سڑکیں اور راستے صاف کرنا مشکل کام نہیں، مگر حکومت تحمل سے کام لے رہی ہے. دھرنے دینے والے ملکی ترقی کی راہ میں حائل ہیں. اگلے 3-4 سال تک بجلی کی کمی کو ختم کر دیں گے. تیل اور گیس کی نئی دریافت سے خوشی ہوئی ہے، مگر اس خوشی میں وہ چین کے صدر کے دورے کے التوا کی تلخی کو نہ بھولے، اور خاص طور پر اس لیے بھی کہ چین کے صدر پاکستان کا دورہ ملتوی کر چکے ہیں، مگر اس وقت وہ ہندوستان کا دورہ کر رہے ہیں. نواز شریف نے کہا کہ چین کے صدر پاکستان آ کر معاہدوں پر دستخط کرنے والے تھے. چین کے صدر پاکستان کیوں نہیں آئے، اس کی وجہ سب کو پتا ہے. پاکستان کے وزیر اعظم نے انتخابات میں دھاندلی کے الزامات کا جواب دیتے ہوئے کہا کہ نگراں حکومت ہماری نہیں تھی، نہ ہم مبینہ دھاندلی کے ذمہ دار ہیں. انتخابات میں ہمارے ہاتھ بندھے ہوئے تھے. 18 کروڑ عوام نے وزیر اعظم بنایا، 5,000 لوگوں کے کہنے پر استعفی کیوں دوں؟ انہوں نے کہا کہ ہم نے بڑی شرافت اور بردباری کے ساتھ برداشت کیا ہے. البتہ ان کا استعفی مانگنے والے عمران خان نے بھی اپنے ایک بیان میں کئی انکشافات یا دعوے کیے ہیں۔ چیئرمین تحریک انصاف عمران خان کا کہنا ہے کہ آرمی چیف جنرل راحیل شریف نے ہمارے 6 میں سے 5 مطالبات کی منظوری کی ضمانت دی تھی، البتہ یہ بھی کہا تھا کہ نواز شریف استعفیٰ نہیں دیں گے، تاہم انہیں بتا دیا تھا کہ نواز شریف پر اعتماد نہیں کر سکتے۔ عمران خان نے دھرنا ختم کرنے کی اپنی ایک اور شرط بیان کرتے ہوئے کہا ہے کہ نواز شریف اپنے اثاثے ظاہر کر دیں تو آج ہی دھرنا ختم کر دوں گا۔ ملک خانہ جنگی کی طرف بڑھ رہا ہے اور یہ کہ چیف جسٹس چاہیں تو خونی انقلاب کو روکا جا سکتا ہے۔ عمران خان کی جانب سے پاکستان کے فوجی سربراہ کے بارے میں دیے بیان کے ساتھ ہی پاکستان کی جمعیت علماء اسلام فے کے سربراہ فضل الرحمان نے کہا ہے کہ یہ تاثر ملک کے لیے تباہ کن ہے کہ کوئی ریاستی ادارہ حکومت کے خلاف کھڑا ہو جائے۔ انہوں نے کہا کہ موجودہ حالات میں فوج کی جانب سے وضاحتی بیان سے ابہام دور ہونے میں مدد ملی۔ انہوں نے کہا کہ یہ تاثر ایک لمحے کے لیے بھی تباہ کن ہے کہ کوئی ریاستی ادارہ حکومت کے مد مقابل جا کر کھڑا ہو گیا۔ انہوں نے کہا کہ دھرنا دینے والے اپنی شکست تسلیم کر لیں، اب یہ سیاسی موت مر چکے ہیں اور قبرستان ڈھونڈ رہے ہیں۔ ادھر جمعیت علماء اسلام سین کے سربراہ مولانا سمیع الحق کا کہنا ہے کہ نظریہ اب پیچھے رہ گیا ہے، آج ساری لڑائی کرسی کے لیے ہو رہی ہے۔ مولانا سمیع الحق نے کہا کہ عمران خان کو آزادی عزیز ہے تو ہمارے ساتھ شریک ہو جائیں۔ انہوں نے سوال کیا کہ طاہر القادری عمران خان کس قسم کا انقلاب اور آزادی لانا چاہتے ہیں۔ مولانا سمیع الحق عمران خان اور طاہر القادری کی تحریک اور ان کے پیش نظر انقلاب کو سمجھے یا نہ سمجھے، عمران خان نے اسے پاکستان کی بقا کی تحریک قرار دیا ہے اور 19 ستمبر کو گو نواز گو ڈے منانے کا اعلان کرتے ہوئے کہا ہے کہ جمعے کو اسلام آباد کی تاریخ کا سب سے بڑا اجتماع ہوگا۔ البتہ طاہر القادری نے بھی عمران خان کے سر میں سر ملاتے ہوئے کہا ہے کہ گو نواز گو پوری قوم کا ترانہ بن چکا ہے۔ ویسے قابل ذکر ہے کہ جس قوم کی بات نواز شریف عمران خان اور طاہر القادری کر رہے ہیں وہ فی الحال سیلاب اور مختلف نو بحرانوں میں ڈبکی لگا رہی ہے۔
یہاں چلتے ہیں سیدھے لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور اور خاص طور پر بر صغیر کے معاملات کے ماہر ڈاکٹر مقصود صدیقی صاحب۔ السلام علیکم جناب۔ مقصود صدیقی صاحب السلام علیکم۔
وعلیکم السلام۔
جی مقصود صدیقی صاحب، 1 مہینے سے زائد کا عرصہ ہو چکا ہے، آپ کیا سمجھتے ہیں کہ اس طرح کے دھرنے کا انجام کس شکل میں اختتام پذیر ہوگا، کیا کیفیت، کیا صورت ہوگی؟
جی بہت اچھا سوال ہے، اور یہ بہت اس کا جواب جو ابھی ممکن نہیں ہے سید، یعنی اس میں جو ہماری میری جو پیشنٹ کو یا جو بھی کہیں وہ کافی یعنی مجھے سمجھ نہیں آ رہا۔ مجھے معلوم تھا یہ سوال پوچھا جائے گا اور سا بہت گزر گیا اس دھرنے کو، اور دو طرح کے خیالات اس میں نکل رہے ہیں۔ ایک تو یہ ہے کہ کچھ نہ کچھ ہوگا، اور عمران خان کا یا طاہر القادری صاحب کی جو ڈیمانڈز ہیں وہ اگر مکمل طور پر نہیں تو کافی طور پر حکومت کو منظور ہوں گی۔ دوسرا یہ بھی ہو سکتا ہے کہ اگر ان کی کوئی بھی جتنی بھی ان کی جو ڈیمانڈز ہیں اگر اس میں حکومت نے کسی منظوری نہیں دی اور کسی وجہ سے یہ دھرنا ختم کرنا پڑا، تو اس میں عمران صاحب کی خاص طور پہ جو ان کی جو ان کا جو سیاسی کیریئر ہے اس کے اوپر بہت ہی وہ بہت مشکل میں پڑ سکتا ہے۔ طاہر القادری صاحب کا تو یہ تھا کہ وہ ابھی سیاست میں ہے تو ہیں بے شک، لیکن وہ حکومت میں یا کس ایم این اے وغیرہ ان کی پارٹی کے میں کوئی رکن نہیں ہے، تو ان پر تو شاید اتنا اثر نہ پڑے۔ لیکن عمران خان اگر ایسے خالی ہاتھ یہاں سے چلے گئے واپس 1 مہینے کے بعد، تو پھر یہ کہ ان کی اپنی جو کریڈیبلٹی ہے، ان کی اپنی جو پوزیشن ہے، وہ بہت ہی زیادہ کمزور ہو جائے گی۔ دیکھنے میں تو یہ آ رہا ہے کہ یہ نواز شریف صاحب کسی صورت میں بھی کچھ بھی ماننے کو تیار نہیں ہیں۔ اب یہ نہیں، وہی والی بات ہے جیسے ٹوٹے ہوئے ریکارڈ کی طرح جو ہم لوگ 1 مہینے سے زیادہ سے سن رہے ہیں کہ ہم چونکہ اقتدار میں اس وقت نہیں تھے جب انتخابات ہوئے، اور جو بھی دھاندلی ہوئی تو ہم دھاندلی کے ذمہ دار نہیں ہیں۔ اگر دھاندلی ہوئی ہے تو دھاندلی سے سب سے بڑا فائدہ تو انہوں نے اٹھایا، یا انہوں نے دھاندلی خود کروائی یا نہیں کروائی، یہ تو الگ قصہ ہے۔ اور اس میں بھی ایسے اب ثبوت تو نہیں میں کہوں گا، لیکن جو بھی جو نظر آ رہا ہے وہ یہ ہے کہ بدقسمتی سے پاکستان کے سابق چیف جسٹس سپریم کورٹ سے لے کر اور بڑے بڑے جو تھے عہدیدار اس کے اندر ملوث ہیں، اور بلکہ جو الیکشن کمیشن کے جو ڈپٹی کمشنر تھے فضل صاحب نے، انہوں نے تو کھل کے اس کا انکشاف کیا کہ بہت ہی اونچے پیمانے پہ دھاندلی ہوئی ہے۔ ये अगर ये मारने को तैयार नहीं है तो कैसे ये बात आगे बढ़ सकती है। और फिक्र मुझे ये है और सब बहुत से लोगों को ये है कि आखिरकार ये लोग जो बेचारे हजारों लोग वहाँ पे इस्लामाबाद में बैठे हुए हैं, जो घर छोड़ के आए हैं, जो खवातीन हैं, जो बच्चे हैं, और जो लोग अब जो अपने अपने कामकाज को छोड़ के आए, आखिरकार वो कितने दिन तक वहाँ पे रह सकते हैं। और बगैर उनकी मदद के तो जाहिर है ना 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 इमरान खान साहब ना तारुक कादिर साहब उनकी जो डिमांड्स हैं उनकी तो वो तो नहीं पूरी हो सकती। तो अब एक चीज़ और भी समझ में नहीं आती कि इनको नवाज शरीफ साहब को ये तो इल्म हो गया है कि उनकी उनकी जो जो भी कारनामे हैं उनकी हुकूमत के, करप्शन है और जो जो मुल्क से पैसा लूट के लेके गए हैं और जिस तरह से नाअहली है वगैरह वगैरह, उसका जो पूरी कौम को अच्छी तरह से इल्म हो गया है, वो क्यों नहीं आके साथ बैठते कि सीधी तरह से इन दोनों हजरात के साथ खुद मेज के पे बैठें और वो इसको हल करने की कोशिश करें, बजाय इसके कि ये जो जो भी मुज़ाकरात हो रहे हैं वो इनके डेप्यूटीज के साथ और लोगों के साथ हैं, इसमें ये खुद शामिल नहीं हो रहे हैं, इनके भाई इसमें शामिल नहीं हो रहे हैं। और तीसरी चीज़ ये भी है कि वो जो अब जो जज का जो हुक्म आया कि जिसके अंदर उनके जो FIR की वजह से इनको किसी वक्त अदालत में पेश होना होगा, जो जो मॉडल टाउन का सानिहा उसकी FIR तोड़ा के, लेकिन जो धरने के ज़माने में जो 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 जिन लोगों को जान की जाने गई थी गोलियों से भी और उसकी गैस 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 की वजह से, उसके सिलसिले में जो जो 12-13 लोगों के नाम है और जो जज ने उस पर फैसला ये किया है कि उनको इस बात का जवाब देना पड़ेगा, तो किसी वक्त उन लोगों को अदालत में भी हाजिरी देनी होगी। ये सब देखते हुए क्या ये बेहतर नहीं होगा कि नवाज शरीफ खुद और अगर उनके भाई चाहें वो और उनके जो भी अंदरूनी काबीना है वो बैठ के इमरान साहब के साथ इसके मुज़ाकरात करें, कोशिश करें कि और तारुक कादिर साहब के साथ भी, और इसका हल निकालें, क्योंकि इससे कोई फ़ायदा नहीं हो रहा है। और ये कि ये वही हम लोग जैसे वक्त आगे जाता जाता है ये लोग वही पुरानी पहले दिन वाली बातें लेके बैठे हुए हैं। मुझे तो नहीं लगता कि जितने मुज़ाकरात हुए हैं उससे किसी किस्म का भी कोई असर कहीं पे भी हुआ हो। कभी ये सुनने में आता जैसे आपकी रिपोर्ट में भी था कि भाई आर्मी चीफ ने कहा था कि वो जो हैं नवाज शरीफ आपके सब डिमांड मानने को तैयार हैं सिवाय इस्तीफे के। अभी कभी सुनने में आता है कि वो किसी से ये तैयारी नहीं है कि धांधली हुई, और जब और वो कितने भी कॉन्स्टिट्यूएंसी में धांधली हुई क्या हुआ, और वो कहते हैं अगर हुई भी तो हम थोड़ी जिम्मेदार हैं इसके, अगर अगर धांधली साबित भी हो जाती है तो वो ये कहेंगे हम तो इसके जिम्मेदार नहीं हैं। वही वाले जो बात अभी भी कह रहे हैं वो कही इसीलिए रहे हैं कि उनको मालूम है कि धांधली हुई है, और उनको उसका नतीजा ये होगा या तो सारे जितने इलेक्शन उसको कम्प्लीटली उसको नल एंड वॉइड करा दिया जाएगा, और उसकी वजह ये होगी कि जो जो लोग जो देखें पाकिस्तान में जो भी जो इलेक्शन में जो जीतते हैं वो अपनी जेब से भी काफ़ी पैसा खर्च करके वो उनको अपनी नशिस्तें मिलती हैं, तो यकीनन इसमें कोई शक नहीं है, अगर उन्होंने 1 करोड़ खर्च किया तो उनका उनका इरादा ये होता है कि हम 20, 50, 60 करोड़ जो है लूट लें, हुकूमत से बना लें, यानी हुकूमत से मतलब ये कि पाकिस्तान की से लूट लें ताकि हमारा जो 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 हमने जो अपना पैसा खर्च किया वो भी वो वापस मिल जाए, और हम जो है ओवरनाइट इसको कहते हैं हम रईस भी बन जाएं। तो ये तो और अच्छा जो दूसरी चीज़ ये है कि जो इसकी बात है जो जज का जो फैसला आया है या FIR है, मुझे नहीं यकीन कि किसी
जी
किस्म का कोई भी कानूनी एक्शन लिया जा सकता है उस पार्टी पे या उस प्राइम मिनिस्टर पे कि जो कि उस वक्त पावर में हो। तो ये भी इस सब और ये इमरान साहब को सब ये बातें मालूम है, इसीलिए वो इस बात पे वो बार बार ये कह रहे हैं कि जब तक के ये इकतदार में हैं उस वक्त तक कोई काम सही तरह से नहीं हो सकता पाकिस्तान में,
मखसूस
और ये
सिद्दीकी साहब,
पाकिस्तान
मखसूस
की
सिद्दीकी
सत्तर
साहब,
साल की जो जो
मखसूस सिद्दीकी
तारीख।
साहब,
जी
इमरान खान साहब जो आज मुतालबा
जी
कर रहे हैं ये मुतालबा उन्होंने पहले दिन भी किया था, और ये कहा था कि धांधली की तहकीकात की जाए बाज़ हलकों में। तो उस वक्त उनको ये नहीं मालूम था कि वज़ीर आज़म हैं, इकतदार में हैं, और उनके रहते हुए जो है वो शफाफ तहकीकात नहीं हो पाएगी। उस वक्त तो उन्होंने सिर्फ धांधली का मुतालबा किया था। ये और बात है कि हुकूमत ने उनके इस मुतालबे को उस वक्त नहीं माना था, आज मानने के लिए तैयार है। जब आज मानने के लिए तैयार है तो इमरान खान साहब कह रहे हैं कि नहीं, मौजूदा हुकूमत के रहते हुए शफाफ तहकीकात नहीं हो सकती। तो उस वक्त क्या इस बात का इल्म नहीं था?
नहीं उनको मुझे कोई शक नहीं कि उनको इस बात का इल्म था, और ये कि अब ये पूरी तरह से जब जब बात सामने नहीं आई उस वक्त सिर्फ उन्होंने यकीनन ये कहा था कि इसमें धांधली हुई है और इसका जो है जो 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 भी कुछ कार्रवाई हो सिलसिले में होनी चाहिए। ये ज़रूर है, ये मैं मानता हूँ कि उन्होंने ये नहीं कहा कि जब तक इख्तदार में रहेंगे उस वक्त तक, उन्होंने इसमें कोई शक नहीं है कि उसमें उन्होंने उस शुरू में जब, बल्कि अभी अप्रैल मई में जब ये बात ज़्यादा उठी ऊपर, उन्होंने उस वक्त भी कोई जिक्र ऐसा नहीं किया था कि हम पहले इनका इस्तीफा चाहते हैं उससे पहले कि कोई काम हो सके, कोई साफ और शफाफ जो है इसमें कार्रवाई हो सके। लेकिन ये तो एक तरह की डिटेल है मैं समझता हूँ, और ये जो बात पाकिस्तान की जो सियासत और पाकिस्तान की जो कारकर्दगी का जिसको भी इल्म है उसको ये अच्छी तरह से मालूम है कि जो इख्तदार में होता है वहाँ पे सिर्फ दो चीज़ें चलती हैं पाकिस्तान में, या तो पैसा होगा या उनके पास उनके ऐसे ताल्लुकात होंगे, असर और रसूख होंगे। अगर किसी के पास पैसा और असर रसूख नहीं है तो वो कुछ नहीं, उसका कुछ नहीं हो सकता, और जिसके पास पैसा और असर और रसूख है उसको कोई छू नहीं सकता। बदकिस्मती से यही जो सारा जो ये जो जो वहाँ की जो जो पाकिस्तान का जो सिलसिला है जो जो कारकर्दगी इसको ख़त्म करने की कोशिश की जा रही है, और उसमें कम से कम ये ज़रूर हुआ है, चाहे कोई इस बात को माने या ना माने, कि आम अक्सरियत आवाम की जो है वो इस बात उस वो उसको इस बात का एहसास हो गया, उस बात को उसकी को मालूमात हो गई हैं कि किस तरह से मुल्क को तबाही और बर्बादी की तरफ पिछले 67 70 से लिया लेके गए हैं ये जो जितने भी हमारे
जी
जो जो हैं सियासतदान हैं और हुक्मरान हैं, और ये जो है हर हालत में ख़त्म होना है। कि अब छोटी सी मिसाल है, मतलब उसको सुन के थोड़ी सी खुशी भी होती है, ज़रा सा अच्छा भी होता है। आपने सुना होगा कि कल कराची में एयरपोर्ट में हवाई जहाज़ में रहमान मलिक साहब, उनके साथ एक और साहब बहुत है जिन्होंने हवाई जहाज़ को 2.5 घंटे की देर कराई तखिर कराई, तो जब वो वहाँ पे आए हवाई जहाज़ पे अपने बैठने के लिए, तो जो मुसाफिर वहाँ 2 2.5 घंटे से इंतज़ार कर रहे थे उनको उन्होंने इन लोगों को दाखिल होने से रोक दिया। मेरा खुद तजर्बा ऐसा है कि जब भी कोई अफसरान या कोई भी अहदेदार उसको सफ़र करना होता है उसके लिए जो है 250 300 जो जो वहाँ पे जो पैसेंजर्स हैं उनको इंतज़ार करना पड़ता है। तो अब एक तरह का मैं समझता हूँ कि इससे आप समझ लीजिए कि पॉजिटिव थिंकिंग है, कि लोगों में कुछ थोड़ा सा एहसास ही होता जा रहा है कि अब इनकी इस किस्म की जो अपनी जो फिरौनियत है ये इसमें वो नहीं चल सकती, कि जो जो भी कोई बा असर और रसूख है हुकूमत में है वो उसके लिए आवाम की कोई कदर नहीं है, कोई वैल्यू नहीं है उसके, ना आवाम की ज़िंदगी की, ना आवाम के वक्त की, ना आवाम की इज्जत की, ना किसी की। तो अब ये एक तो ये बहुत बड़ा मैं समझता हूँ, जो 1 महीने से जो तकरीरें हुई हैं, जो लोगों ने तकरीरें सुनी हैं, उससे ये ज़रूर हुआ है कि आवाम जो है उसको अब एक तो खुल के उनके सामने बात आ गई है किस तरह से
लेकिन
मुल्क
मकसूद
को
सिद्दीकी
बर्बादी की
साहब,
तरफ
क्या
ये लोग लेके गए हैं।
मकसूद सिद्दीकी साहब, जैसा कि बाद लोगों का कहना है कि जिस जोश व खरोश के साथ ये धरना शुरू किया गया था और धरने में इतनी तवालत हो रही है, यानी इतना तूल पकड़ गया ये मामला है, कि अब खुद धरने में मौजूद लोगों में अब वो जोश और जज्बा नहीं, और हुकूमती हलकों का तो यहाँ तक कहना है कि बहुत से लोग धरने छोड़ के चले गए। और जाहिर है कि जब जावेद हाशमी जैसे लोग चढ़े गए तो आम कारकुन के जाने में जाहिर है कि कोई बड़ी बात नहीं, वो भी जा सकते हैं। तो इस बात की आप तस्दीक
जी
करते हैं कि वाकई वो बात नहीं रहेगी, वो जोश और जज्बा और वो तादाद नहीं रह गई है?
तादाद तो ऊपर नीचे जाती रहती है, और जोश जज्बा भी मैं समझता हूँ ऊपर नीचे होता रहता है। अब ये कि इमरान साहब ने जो जो जुमे का दिन वो जो मुकर्रर किया है कि वो आवाम की बका की तहरीक का, तो वो उससे इसमें कोई शक नहीं है कि ये थोड़ा सा अप एंड डाउन हुआ है, लेकिन जो जाहिर है जो 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 जोश खरोश था शुरू में, आप बताइए 1 महीने तक जैसे मैंने अर्ज़ किया कि किस तरह से लोग अपने काम काज को छोड़ के, औरतें अपने घरों को छोड़ के, बच्चों को शौहरों को छोड़ के जो वहाँ पे जमा है, आखिर कोई उसकी भी कोई हद होती है। मैं समझता हूँ हुकूमत इसी का इंतज़ार कर रही है कि आखिरकार लोग जो हैं तंग आके वापस चले जाएंगे, और फिर ये जो सारा का सारा जो जितनी जो 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 भी लोग जो मेहनत की गई जो कारकर्दगी हुई है उस वो मिट्टी में मिल जाएगी। लेकिन और ये जो धमकियां जो इनके वजीर आजम साहब दे रहे हैं, जो जो जैसे उन्होंने कहा है कि वो चाहें तो इन सबको आसानी से ख़त्म कर दें, लेकिन वो सब्र तहम्मुल से काम ले रहे हैं। पता नहीं कौन किस चीज़ को वो सब्र और तहम्मुल कहते हैं, इतने लोगों को कि जाने गई हैं, अभी धरने वालों की और प्रति इतने सैकड़ों जख्मी हुए हैं, इसको मैं तो सब्र और तहमल नहीं कहता,
बहुत
लेकिन
शुक्रिया
यार
आपका, मैं
आप
फिर हाजिर
उस
हूँगा आपकी
समझते हैं
खिदमत में
उस सब तो सब
जी।
जी
सिद्दीकी साहब इस वक्त
शुक्रिया
टेलीफोन लाइन पर मौजूद हैं, कराची से पाकिस्तान
शुक्रिया
के सीनियर और बुजुर्ग सहाफी आगा मसूद हुसैन साहब, अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम।
आगा साहब, 1 महीने से ज़्यादा का अरसा हो गया है और हुकूमत भी ये कह रही है और मुख्तलिफ हलके भी ये कह रहे हैं कि धरनों की वजह से मुल्क की बहुत सारी सरगर्मियां मफलूज होकर रह गई हैं और कई 100 अरब रुपए या डॉलर के नुकसान हो चुके हैं पाकिस्तान को। तो हुकूमत भी ये बात कह रही है और ख़ुद धरने वाले भी कह रहे हैं, तो आखिर जब दोनों सभी को इस बात का एहसास है तो इसका मंतकी अंजाम कुछ ना कुछ तो निकलना चाहिए।
देखिए, मैं समझता हूँ कि नवाज शरीफ साहब इस बात में दिलचस्पी नहीं रखते कि इस मसले का जो है वो हल निकल आए। आपको मालूम है कि उन्होंने पहले राहिल शरीफ साहब जो पाकिस्तान आर्मी के सरबराह हैं उनसे दरख्वास्त की थी कि आप फैसिलिटेट करें, तो उन्होंने फौरन तस्लीम कर लिया और उसके बाद ताहिर अल-क़ादरी और इमरान खान साहब से मुलाकात भी की और मुलाकात करने के बाद ये है कि बहुत हद तक मसला हल हो रहा था। लेकिन बाद में आपको मालूम है कि जब इन पर बाद ऐसे लोग हैं जैसे माफ कीजिए खुर्शीद शाह, जो बज़ाहिर तो कौमी असम्बली में अपने आप को कहते हैं कि मैं हिजब इख्तलाफ का रहनुमा हूँ, लेकिन बुनियादी तौर पर वो नवाज शरीफ के साथ हैं और उन्हीं का लबो नजा अख्तियार करते हैं, उन्हीं के लिए वो बोलते हैं। तो ये पहला मौका है पाकिस्तान की पार्लिमानी तारीख में कि हिजब इख्तलाफ जो है वो हुकूमत के साथ मिली हुई है, हालांकि हिजब इख्तलाफ जो होती है वो गवर्नमेंट इन वेटिंग होती है। तो चुनाचे उनको कहा कि आपने क्यों फौज की हिमायत ली, क्यों फौज से कहा कि फैसिलिटेट करें, तो वो वापस असेंबली में जब दूसरे दिन आए ज्वाइंट सेशन में तो उन्होंने कहा कि हमने तो कोई ऐसी बात नहीं की थी। तो ये चीज़ तो आर्मी को जो है वो बहुत ही बुरी लगी, क्योंकि वो एक तरफ तो इनसे खुशामद कर रहे थे और इनसे कई बार मिले भी थे, और उनके भाई जिन पर के 14 अफराद के कदम का मतलब ये कि लोगों ने FIR करवाई है, वो भी रात की तारीखी में और दिन दिन की रोशनी में राय शरीफ साहब से मिलकर मामले को हल कराने की कोशिश कर रहे थे। लेकिन अब देखिए, जब आर्मी जो है ना, आपको मालूम है कि पाकिस्तान एक सिक्योरिटी स्टेट है और पाकिस्तान की आर्मी जो है उसका एक बहुत बड़ा रोल है, चाहे लोग माने या ना माने। और ये जो सियासतदान हैं, आपको मालूम है कि ये आते तो जमहूरियत के नाम पे और जमहूरियत की आप बड़ी राग लापते हैं, लेकिन ये जमहूरियत के पस मंजर में जिस किस्म की लूटमार पाकिस्तान में करते हैं, पाकिस्तान को कमजोर करते हैं, नहीं करते हैं, पाकिस्तान के वसाइल पे अपने लिए, अपने दोस्तों के लिए, रिश्तेदारों के लिए जो है कब्जा करते हैं, तो इनकी तो कोई 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 इनकी इनकी तो कोई इज्जत भी नहीं है। आप देखें कि धरने में जो लोग भी आ रहे हैं, मैं बहुत, आपको कराची में कई जगह धरने होते हैं और वहाँ पे जो नौजवान शिरकत करते हैं, आप उनके जज्बे को देखिए, उनके कुव्वत को देखिए, उनकी तवानाई को देखिए, उनका जो गुफ्तगू का अंदाज है। देखिए, पाकिस्तान में चेंज की एक बहुत बड़ी तहरीक शुरू हो चुकी है और ये झूठ बोलते हैं बैठ के 5,000 हैं, 20,000 हैं। मैं आपसे अर्ज कर रहा हूँ कि घर घर में ये मैसेज चली गई है कि गुज़िश्ता 67 साल से जो पाकिस्तान के अवाम के साथ ज्यादतियाँ हो रही हैं, एक छोटा सा ग्रुप जिसकी तादाद 5% से भी ज्यादा नहीं है, वो पाकिस्तान के वसाइल पे जमहूरियत के नाम पर कभी कभी मजहब को भी इस्तेमाल करते हैं, ये ताकत ये इकतदार में आ जाते हैं। आज ये धांधली का जो जो बात है, आप कमर दिलशाह साहब जो कि एडिशनल सेक्रेटरी भी रहे हैं इलेक्शन कमीशन के, उन्होंने तो कई कॉलम लिखे हैं और हवाले दिए हैं कि किस किस जगह मतलब ये धांधली हुई। इसके बाद ये है कि अफजल साहब ने भी मतलब ये इस किस्म का इशारा किया, जस्टिस बाकर नचवी साहब ने भी इशारा किया। मुझे आप ये बताइए कि पाकिस्तान में कौन बासर आदमी है जिसने ये नहीं कहा कि धांधली हुई है। आपको मेरा ख्याल इस बात से इत्तेफाक होगा कि
आगा साहब फर्ज करें, आगा साहब फर्ज करें, जैसा कि आज मियां नवाज शरीफ साहब ने कहा कि फर्ज करें कि धांधली हुई है, तो धांधली के जिम्मेदार तो नवाज शरीफ साहब तो नहीं है, निगरान हुकूमत जो उस वक्त जो सेटअप मौजूद था वो या इलेक्शन कमीशन है।
देखिए, ये देखिए, नवाज शरीफ के पास नाजायज दौलत का अंबार लगे हुए हैं और मैं आपसे इमरान साहब की इस बात से बिल्कुल इत्तेफाक करता हूँ कि इन्होंने ये इलेक्शन को खरीदा है, हर जगह आपसे लोगों को लगाते हैं और पुलिस के जरिए भी मदद देते हैं और ऐसे लोगों से भी मदद लेते हैं कि जो माशरे में गुंडा एलिमेंट कहलाते हैं। तो ये झूठ बोल रहे हैं। नजम शेट्टी किसका आदमी था? नजम शेट्टी तो इन्हीं का आदमी था। फिर इन्होंने इफ्तखार चौधरी किसका आदमी था? इफ्तखार चौधरी से इन्होंने ये कहा था कि मैं तुम्हें सदर बना दूंगा, तो यही वजह थी कि इफ्तखार चौधरी इनके खिलाफ जितने मुकदमे थे वो खत्म कर दिए। तो ये एक किस्म की अंडरस्टैंडिंग थी जो हमको मालूम है और मैं बड़े वसूख से आपसे ये बात कर रहा हूँ। इफ्तखार चौधरी है, जस्टिस रंदे हैं, ये इन लोगों का क्या किरदार है? ये लोग बुनियादी तौर पर मफाद परस्त लोग हैं, ये पैसे के खातिर जो है हर काम करने को तैयार है। मैं एक और बात आपके सामने आज इंकशाफ कर रहा हूँ आपके प्रोग्राम में कि अमरीका, हिंदुस्तान और इसराइल ये नवाज शरीफ साहब को रखना चाहता है और इसकी वजह ये है कि नवाज शरीफ साहब जो है ना अमेरिका के इशारे पर हिंदुस्तान की हेजमनी को साउथ एशिया में कबूल करने को तैयार हैं। और आपको मालूम है कि नवाज शरीफ कोई सियासी मुतबिर नहीं है, ये बुनियादी तौर पर एक ताजिर है और ये तजारत करने के सिलसिले में हिंदुस्तान में इनके इनके कई प्रोग्राम्स चल रहे हैं और इनके बाकायदा बाल ठाकरे के लड़के से भी इनके इनके लड़के के जो है ना वो बॉम्बे में कुछ तजारती मफादात शामिल हैं। तो मैं आपसे याद कर रहा हूँ कि ये शख्स जो है इसको अमरीका इस वक्त रोके हुए हैं, वरना मैं आपसे यकीन के साथ कह रहा हूँ कि जिस दिन ये घर में 4-5 दिन गुजर गए थे ये तो बिल्कुल मतलब ये तोड़ गई थी। अब इसने क्या किया कि ज्वाइंट सेशन बुलाया, पहले तो पार्लियामेंट का बुलाया फिर ज्वाइंट सेशन बुलाया और उसमें ये चिट लेके लोगों को देता है कि आर्मी के खिलाफ बात करो। आज मैं आज बताऊं कि आर्मी और ये जो नवाज शरीफ है इनके दरमियान किसी किस्म की कोई मफामत नहीं है। आर्मी बहुत सख्त गुस्से में है क्योंकि वहां पे जो ज्वाइंट सेशन हुआ उसमें लोगों ने तनकीद तो ये की कि हर पार्टी ने कहा कि हाँ गांधी तो हुई है, एतजाज हसन ने कहा कि संगीन किस्म की गांधी हुई है, खुद मेरे हल्के में गांधी हुई है, लेकिन ये एक अजीब किस्म की मुनाफत और तजाद है कि ये लोग बाद में कहते हैं कि नहीं हम तो उस हुकूमत को नहीं जाने देंगे। चुनाचे मैं याद कर रहा हूँ कि ये पार्लियामेंट के इजलास इन्होंने दो दो तरह से बुलाया, एक तो फौज को बदनाम करो, उसको उसको किसी तरीके से मेलाइन करो और दूसरा ये कि ये बताने की कोशिश करो कि साथ के जमहूरी लोग एक साथ हैं। आप मुझे बताइए कि असेंबली में जो लोग बैठे हैं इनका कितने किस्म के मुकदमे चल रहे हैं, खुर्शीद शाह ने 2010 में सैलाब में कितने अरबों रुपए कमाए, इसके तो कई मतलब ये के फाइलें तैयार हैं, जितने भी लोग हैं तो ये लोगों के फाइलें तैयार हैं। और ये जब जिस दिन ये मामला खत्म होगा और इंशाल्लाह ताला आप देख लीजिएगा कि ये जो धरने में जो लोग बैठे हुए हैं इनकी आवाज घर घर तक पहुंच चुकी है, अब लोग समझ गए हैं कि ये बड़े ये जालिम लोग हैं, ये फैसाली निज़ाम को कायम रखना चाहते हैं, ये स्टेटस को कायम रखना चाहते हैं, ये लोगों को एम्पावर नहीं करना चाहते।
जी अगर सर मैं फिर हाजिर हूँ आपके संदर्भ में। जी इस वक्त टेलीफोन लाइन पर मौजूद है पाकिस्तान पीपल्स पार्टी के सीनियर रहनुमा अबरार अली रिजवी साहब। रिजवी साहब अस्सलाम वालेकुम। रिजवी साहब आपकी जमात पर ये इल्ज़ाम लग रहा है कि जो आपके कायदीन हैं और ख़ास तौर पर कायद अपोजिशन जो लीडर हैं खुर्शीद शाह साहब, अब वो नवाज शरीफ साहब की ज़बान बोल रहे हैं अगरचे आप लोग अपोजिशन में।
हमारा हमारा जो हमारा ट्रैक रिकॉर्ड जो है मार्गी का रिकॉर्ड चला रहा है हमारा, हमने हमेशा बालादस्ती की बात की है और कानून की बालादस्ती की बात की है और मौजूद है।
अबरार साहब हमारे साथ ही कोशिश करेंगे आपसे दोबारा रबता हो, चूंकि आवाज़ पूरी तरह से साफ और वाजह आपकी नहीं सुनाई दे रही है। नाज़रीन हमारी गुफ्तगू मेहमानों से जारी रहेगी, यहाँ पर एक मुख्तसर सा वक्फा लेते हैं। ये नाज़रीन एक बार फिर खुश आमदीद कहते हैं, लंदन चलते हैं। सिद्दीकी साहब सुनने में ये भी आया है कि इमरान खान साहब ने एक और बात रख दी है और ये कहा है कि अगर नवाज शरीफ साहब अपने असासे ज़ाहिर कर दें तो धरना आज ही ख़त्म कर देंगे। असासे ज़ाहिर करने और इस्तीफ़े के मुतालबे में क्या मुताबिकत पाई जाती है और क्या ताल्लुक़ है दोनों का आपस में?
देखिए अगर नवाज शरीफ सच बोलें और अपनी मुनाफिकत और झूठ छोड़ें तो उनका वो जो अगर उन्होंने अपने 10% पे असासे ज़ाहिर कर दी, यकीन मानिए कि उनकी उन्होंने जिस तरह से मुल्क को लूटा है वो इस खुल के आवाम के सामने आ जाएगा और उनकी वहाँ पे फिर कोई हैसियत नहीं रहेगी बल्कि उनके खिलाफ तो मुकदमे चलेंगे। ये वो लोग हैं कि जिन्होंने झूठ बोल के, और जबकि आपको मालूम है कि आर्टिकल्स में लिखा 66 या 67 में ये है कि जो हर वो शख्स जो कि पार्लियामेंट के लिए खड़ा हो उसके अपने ज़ाती कैरेक्टर का और उसका उसका इस्लामी जो उसका जो है क्रेडेंशियल उसकी सबकी जो है उसमें उनको ओथ लेनी होती है। इनको अगर ये अपने तो, अच्छा तो पिछले जो इंतखाबात हुए थे तो उसमें इन्होंने अपने असासे ज़ाहिर डिक्लेयर किए थे, वो सबको डिक्लेयर करने पड़ते हैं, उसमें इन्होंने न होने के बारे में बताया। यहाँ मैं इंग्लिस्तान में मेरा वक्त अक्सर गुजरता है, आप यकीन मानिए कि यहाँ पे बच्चे बच्चे को पाकिस्तानी को मालूम है कि इनके बेटे के नाम से और इनके रिश्तेदारों के नाम से अरबों डॉलर की या पाउंड्स की समझ लीजिए यहाँ पे प्रॉपर्टीज़ और बिजनेसेस मौजूद हैं, और ऐसी ऐसी जगह में लंदन में कि जहाँ के बस सिर्फ जो जो बिलियनर्स होते हैं वो ख़रीद सकते हैं। इनके बेटे ने अभी एक और लंदन के हिस्से में पता नहीं कितने कितने बिलियन डॉलर के मकानात ख़रीदे हैं, अगर ये उसका 10% भी जाहिर कर दें तो ये सारे इनका जो है पोल खुल जाएगी और ये कहीं के नहीं रहेंगे। तो वो बात वही है, इमरान खान ने तो कहा है, मैं समझता हूँ ये तो इस्तीफे से भी बदतर चीज़ है, क्योंकि फिर तो इनकी ये तो कहीं के नहीं रहेंगे और ये तो सीधे जेल में जाएंगे। तो मैं नहीं समझता कि इसमें कोई फर्क है।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया,
सच बताएं
जी, बहुत शुक्रिया। अबरार रजवी साहब, गुफ्तगू मुनक़ता हो गई थी और बात साफ नहीं सुनाई दे रही थी। मैं ये कह रहा था कि मुख्तलिफ हलके ये कह रहे हैं, अभी हमारे मेहमान भी कह रहे थे कि आपकी जो जमात है और आपके रहनुमा जो है पार्टी के, वो मुख्तलिफ बातें करते हैं। एक तरफ तो ये कहते हैं ज्वाइंट कमीशन जो ज्वाइंट इजलास है पार्लियामेंट का उसमें कि धांधली हुई है, और दूसरी तरफ साथ ये भी कहते हैं कि फिर भी हम हुकूमत का साथ देंगे। यानी कहना ये चाहते हैं आपके जो नाकदीन हैं कि खुर्शीद साहब जो हैं वो वज़ीर आज़म नवाज शरीफ साहब की ज़बान बोल रहे हैं।
ये कि जब नवाज शरीफ को वजीर आजम मुंतखब किया जा रहा था तो करने वाले खर्चे पे आ गए थे, लेकिन ना हम तो हमारा तो पंजाब में वजूद मिटा दिया, हम तो मिसाल के जमहूरियत के हवाले से एक बात करते हैं कि हम सभी जमहूरियत को डिलीट करने के लिए गैर आईनी कुवत के पास नहीं जाएंगे, किसी गैर मुक्तदर कुवत के पास नहीं जाएंगे। हम तो फिर भी एक बात जानते हैं कि मुफादात जो अभी परवान चल रहा है उसको संभाला जाए, और उस कॉन्स्टिट्यूशन को जिसकी वजह से वफाक और पाकिस्तान की सालमियत मुकदम है उसको बनाया जाए, उसके बाद पार्लियामेंट के में पार्लियामेंट को पार बनाया जाए और बावकार बनाया जाए। ये सारी बातों के बावजूद अगर कोई समझता है तो आवाम जानते हैं कि हमारे रिकॉर्ड है, और हमने कभी भी किसी पार्टी नाम पर
जी बहुत शुक्रिया आपका। आगा मसूद हुसैन साहब, बाज़ जो बातें निकल कर सामने आ रही हैं और ख़ास तौर पर इमरान खान साहब के जो दस्ते राज थे और अब बज़ाहिर उनसे उनका इख्तलाफ हो गया है, जावेद हाशमी साहब उन्होंने कहा है कि बाज़ रिटायर्ड जनरलों को बड़ी जल्दी थी कि जो है मौजूदा हुकूमत को गिरा कर जो है वो नया वज़ीर आज़म लाया जाए, और इमरान खान साहब उन्हीं के कहने में आ गए। तो आप क्या कहना चाहेंगे कि क्या इसका कोई वाजे और मुनज्जम मंसूबा या प्लानिंग नहीं थी धरने की, रिटायर्ड जनरलों के कहने में आ गए लोग?
देखिए, बात असल ये है कि एक हारा हुआ आदमी जिसका नाम जावेद हाशमी है, आजकल सोशल मीडिया पे उसके बारे में लिखा जा रहा है कि वो लोटा इनकलाबी है। बात असल ये है कि ये अंदर से नवाज शरीफ साहब का आदमी था, और जब इससे पूछा कि आप रिटायर्ड जनरलों के बारे में ये बात कह रहे हैं तो आप सबूत पेश करें, तो कहने लगा कि मेरे पास कोई सबूत नहीं है। और इसने परसों प्रेस कॉन्फ्रेंस में ये तस्लीम किया कि नवाज शरीफ साहब इख्तदार में नहीं रहेंगे, लेकिन जो है मुल्क को बड़ा नुकसान पहुंचेगा, ये लफ्ज इस्तेमाल किया कि मुल्क टूट जाएगा। तो आप अंदाजा लगाइए कि एक आदमी नवाज शरीफ जिसने कि इतना बड़ा करप्शन किया है, मैसिव करप्शन किया है, उसकी वजह से ये शख्स कह रहा है कि मुल्क खुदा ना खासा दो लख्त हो जाएगा। मैं आपकी खिदमत से ये अर्ज करना चाहता हूँ कि देखिए, ये जो जमहूरी लोग हैं जो अपने आप को जमहूरी कह रहे हैं, ये एक मफादात के तहत अपने आप को यकजा कर चुके हैं, इनके अपने बड़े गहरे मफादात हैं। सब जो है जिन्होंने मतलब ये कि इस पाकिस्तान में बहती गंगा में जो है अरबों रुपए का करप्शन किया है, तो अब ये डर रहे हैं ये एहतसाब जो है वो इतना संगीन हो सकता है। आप देखें कि मैं उन जलसों में जाकर देखता हूँ, मुझे बाकायदा रिपोर्टिंग करनी पड़ती है, कॉलम लिखना पड़ता है, तो वो जज्बे नौजवान लड़के लड़कियों के वो यकीनी तौर पर ये है कि आप इस मौजूदा निज़ाम को जो एक इस्तेहसाली निज़ाम है जिसके अंदर कोई जान नहीं है और 5% लोग जो है वो इकतदार में और स्टेटस को कायम रखना चाहते हैं, जनाब ये मुमकिन नहीं है। और जो इमरान साहब जो बात कर रहे हैं, तारिक कादरी साहब बात कर रहे हैं, इनके लबोलहजे देखिए, इनको कन्विक्शन देखिए। मैं आपसे अर्ज कर रहा हूँ कि देखिए, अगर अमरीका अपना हाथ हटा ले नवाज शरीफ साहब से जैसे कि हमें नजर आ रहा है, तो एक दिन भी इसकी हुकूमत नहीं रह सकती। अब ये वापस अमरीका में जो सितंबर में इजलास हो रहा है इसके लिए ये वहां पे जा रहे हैं, और वहां पर सिर्फ यही कहेंगे कि देखिए हम तो जमहूरियत को कायम करना चाहते हैं, क्योंकि अमेरिका ने जो जमहूरियत तो अफगानिस्तान में कायम की थी, جہاں مسلمانوں کا خون بہایا گیا، ایک امریکہ نے جمہوریت قائم کی تھی عراق میں، وہاں کیا ہوا؟ تو یہ امریکہ کی جو جمہوریت ہے اور اس کے جتنے بھی ہم نوا ہیں، یہ سب بدماش لوگ ہیں، یہ کرپٹ لوگ ہیں، ان کا کوئی اپنے وطن کے عوام سے یا وطن سے کوئی محبت نہیں ہوتی۔ اب میں آپ سے عرض کر رہا ہوں کہ جس طریقے سے انہوں نے ایک پارلیمنٹ بلا کے یہ ایک فوج کو تنہا کرنے کی کوشش کی ہے، میں کہوں گا اتنا خطرناک صورتحال پاکستان میں ڈیولپ ہو رہی ہے کہ اس کو
آغا صاحب سیاسی جماعتوں نے یہی تو کہا تھا جو پارلیمنٹ کا مشترکہ اجلاس تھا کہ غیر آئینی اقدام سے بچا جائے، تو اس میں کہاں فوج کی توہین ہوتی ہے؟
دیکھیے میں بتاؤں، غیر آئینی، دیکھیے میں آپ کی خدمت کر کروں کہ جب یہ چٹ لکھ کے لوگوں کو جو پارلیمنٹ میں ان کو باقاعدہ کہتا ہے کہ تم فوج کے خلاف بات کرو، تو یہ فوج کے خلاف جو گفتگو کی جاتی ہے، مجھے آپ یہ بتائیے کہ پارلیمنٹ کا اجلاس جو آیا تھا یا جو منعقد ہوا تھا، جس کو بلایا تھا، اس کا بنیادی مقصد یہ تھا کہ دے وانٹیڈ ٹو ریزالو دی ایشو بٹوین دھرنا والے اینڈ بٹوین دی گورنمنٹ، لیکن وہاں اس میں کوئی کسی، آپ مجھے بتائیے کوئی سجیشن آیا؟ آج تک کوئی سجیشن نہیں آیا، صرف یہ کہ ان کو دھرنے والوں کو برا بھلا کہا، ان کو یہ اچھا 5:30 کہتے ہیں کہ وہ انہوں نے قبول کیا، وہ آج بھی وہ جو اخبارات ہیں اس میں آپ مجھے بتائیے کہ کون سے 5:30 تھے جو قبول ہوئے؟ جناب نواز شریف صاحب تو خود بھی اس سے احتجاج اشتہار بھرت رہے ہیں، اس نے کہا کہ بھائی ہم تو اس میں شامل نہیں ہیں، اور جہاں تک قادری صاحب کا تعلق ہے، عمران صاحب کا تعلق ہے، انہوں نے کہا کہ ہمیں اس قسم کی کوئی گارنٹی جو ہے نا دینے کو تیار نہیں ہوں۔ انہوں نے ناصر الملک کا نام لیا جو چیف جسٹس ہے، کہ اگر وہ گارنٹی دیں، پھر راحیل شریف صاحب بھی گارنٹی دینے کو تیار تھے، بعد میں ان کے ساتھ جو بھی ہوا وہ پارلیمنٹ میں آپ نے اس کا مظاہرہ دیکھا۔ تو میں آپ سے کر رہا ہوں کہ یہ سامراج کا یہ ایجنٹ ہے، اور یہ پاکستان کے اندر آپ دیکھ لیجیے گا جو نکسن ڈاکٹرین ہے کہ جس کے اندر
آغا صاحب عمران خان صاحب کی طرف سے یہ دھمکی دی جا رہی کہ خونی انقلاب آئے گا، تو کیا یہ حکومت اور ملک اور عوام کے لیے نقصان دہ نہیں ہے؟ ملک اور عوام کے لیے
دیکھیے میں آپ بتاؤں کہ ملک اور عوام، جب تحریکیں چلتی ہیں، معاف کیجیے، ایران میں بہت بڑی تحریک چلی شاہ صاحب کے خلاف، تو آپ مجھے بتائیے کہ وہاں بھی مجھے نقصان ہوا، لیکن بعد میں فتح کس کی ہوئی؟ ان لوگوں کی جو غریب تھے، جو محروم تھے، جن کو باقاعدہ آخر کامیاب اور کامران ہوئے۔ آج پاکستان میں یہی جنگ ہے، آپ مجھے بتائیے کہ 5% لوگ، آپ ان کے ان چہرے نہیں دیکھ رہے، کہ آپ کو نہیں معلوم کہ پاکستان میں گزشتہ 67 سال میں کیا ہوا، کس طریقے سے ملک کو جو ہے نا کمزور کیا گیا، کس طرح غیر ملکی آقاؤں کے اشارے پہ کام کیا گیا، کس طرح ورلڈ بینک آئی ایم ایف کے ذریعے جو ہے اکانومی کو چلانے کی کوشش کی جا رہی ہے، یہ سب کچھ کیا ہے؟ یہ شعور پھیل گیا ہے، چاہے وہ یونیورسٹیاں ہوں، چاہے کالج ہو، لوگ سمجھ گئے ہیں کہ یہ پاکستان میں کیا کچھ ہو رہا ہے اور یہ کون لوگ ہیں۔ تو آج جو ایک دھرنے والے ہیں، یہ میں آپ سے عرض کرنا چاہتا ہوں مؤدبانہ، یہ نہیں جائیں گے، اور ان کا ایک کمٹمنٹ ہے، اور یہ کمٹمنٹ اس وقت تک پورا رہوگا کہ جب تک کہ یہ اپنا استعفیٰ دیں یا پھر کوئی ایسا حل نکالیں۔
کیسے حل ممکن ہو سکے گا آغا صاحب؟ تمام سیاسی جماعتیں نواز شریف صاحب کے ساتھ ہیں۔
آپ دیکھیے، میں آپ کو بتاؤں، آپ آئین کے 133 کے شق پڑھ لیجئے، کوئی بھی شخص کو ود ان پارلیمنٹ یہ اپنا نمائندہ بنا دیں کہ صاحب یہ ہیں جو میرے بات چلائیں گے، یہ خود وہاں سے سبکدوش ہو جائیں اور ان کی حکومت قائم رہے۔ یہ ہم نے سجیشن دیا، یہ میں نے اسحاق ڈار صاحب کا نام لیا، میں نے چودھری نثار صاحب کا نام لیا، میں نے کہا کہ ان کو نامنیٹ کر دیں اگر پرائم منسٹر، پھر ان کو وہ کانفیڈینس مل جائے۔ دیکھیے یہ نہیں چاہتے، ان کو معلوم ہے کہ جس دن یہ اقتدار سے گئے تو ان کو پھانسی کا پھندا بھی نظر آئے گا، ان کو یہ بھی معلوم ہوگا کہ انہوں نے جو دولت لوٹی ہے، جو پاکستان کے باہر رکھی ہوئی ہے، چاہے وہ بحرین میں رکھی ہے، چاہے سعودی عرب میں رکھی ہے، چاہے انہوں نے انگلستان میں رکھی ہے، یہ سب جو ہے نا لوگ اس کو سب واپس لیں گے۔ تو اس وجہ سے کسی کے لیے تیار نہیں ہے۔ آپ یقین کریں کہ آئین میں ایسی کلازز موجود ہیں، اور ان کلازز کے تحت بھی اگر یہ چاہیں اس ملک کو بحران سے بچائیں، یہ بحران سے بچانا نہیں چاہتے۔ ایک اور میں آپ کو بات بتا دوں، اور میں سمجھتا ہوں آپ مجھ سے زیادہ اس بات کو جانتے ہیں، کہ جو سیلاب پاکستان کے اندر ہے یہ بارشوں کی وجہ سے نہیں آیا، یہ سیلاب جناب یہ ایک قسم کی لابی ہے، جس ہندوستان نے یہ پانی چھوڑا اور تیسرے دن ہندوستان نے معافی مانگی پاکستان سے کہ ہمیں بڑا افسوس ہے کہ ہم نے آپ کو پانی چھوڑنے سے پہلے آپ کو اطلاع نہیں دی۔ یہ سب کچھ کیا ہو رہا ہے؟ یہ دیکھیے جو جیو پولیٹکس کو سمجھتے ہیں، جو ساؤتھ ایشیا کی پولیٹکس کو سمجھتے ہیں، وہ معلوم ہے کہ جو ہندوستان کا جو سیاستدان ہے وہ ان سے زیادہ ذہین ہے، وہ زیادہ چیزوں کو معاملات کو سمجھتا ہے۔ آج ہندوستان، امریکہ، اسرائیل یہ سب مل چکے ہیں، اور یہ مل کے مطلب یہ کہ اس پورے ساؤتھ ایشیا اور مسلم ورلڈ کو یہ تباہ کرنا چاہتے ہیں۔ نیو یارک کی پرسوں جو رپورٹ ہے اس میں آپ کو معلوم ہے اس میں ایران تک کا نام ہے، کہ جس طریقے سے یہ چیزیں بڑھ رہی ہیں، داعش کو جس کو روکنا چاہتے ہیں، انہوں نے ایران کا بھی نام دیا ہے کہ اب ایران بھی ہمارے ہدف میں شامل ہوگا، یہ نکسن ڈاکٹرین ہے۔ تو میں آپ سے عرض کر رہا ہوں
کہ پاکستان یقینی طور پر بحران سے گزر رہا ہے، لیکن
آغا صاحب میرے پاس وقت اب بہت کم رہ گیا ہے، ظاہر ہے آپ کی گفتگو ہمارے ناظرین نے ملاحظہ فرمائی، لیکن ابھی تک یہ آپ کی گفتگو میں کہیں سے سامنے نہیں آئی بات کہ آخر یہ اونٹ کس کروٹ بیٹھے گا اور کس شکل میں بیٹھے گا؟ ظاہر ہے کہ اس وقت پورا ملک جو ہے وہ بے یقینی کی صورتحال سے دوچار ہے.
میں آپ کی خدمت عرض کروں، میں آپ کو پیشنگوئی کر رہا ہوں، میں کوئی معاف کیجئے مجھے غیب کا علم نہیں، غیب کا علم تو اللہ پاک کو ہوتا ہے یا اس کے رسول کو ہوتا ہے. میں آپ سے عرض کر رہا ہوں کہ یہاں ایک بہت بڑی مطلب یہ کہ تصادم ہوگا، بہت بڑا تصادم ہوگا. تصادم کے بعد جو ہے نا یہ جو لوگ اس وقت حکومت کر رہے ہیں اور جس طریقے سے لوگوں کے حقوق کو چھین رہے ہیں اور اسٹیٹس کو قائم رکھنا چاہتے ہیں، ود ان 15 days یا ون منتھ سے یہ غائب ہو جائیں گے. یہ میں آپ کو پیشن گوئی کر رہا ہوں، ہو سکتا ہے چھوٹا مو بڑی بات، لیکن میں میرا کیونکہ ادراک ہے، کیونکہ میں پورے ساؤتھ ایشیا پہ مڈل ایسٹ پہ میں پڑھتا رہتا ہوں، کام کرتا رہتا ہوں، یہ ہونے والا ہے پاکستان کے اندر.
جی بہت بہت شکریہ آپ کا آغا مسعود صاحب، اور مخصوص صدیق صاحب آپ کے بھی شکر گزار ہیں، ناظرین آپ کے بھی کہ آپ نے پروگرام کے وقت تک ہمارا ساتھ دیا. ناظرین آپ نے ہمارے مہمانوں کی گفتگو ملاحظہ فرمائی. بہرحال ایک مہینے سے زیادہ کا عرصہ گزر چکا ہے، اسلام آباد پوری طرح سے وہاں کی سرگرمیاں ٹھپ پڑی ہوئی ہیں، حکومت یہ کہتی ہے کہ استعفیٰ نہیں دیں گے اور دھرنے والے کہتے ہیں کہ بغیر استعفیٰ لیے واپس نہیں جائیں گے. اب تک دونوں ہی اپنے اپنے موقف پر قائم ہیں، فوج کی ثالثی بھی جو درمیان میں شروع ہوئی تھی وہ بھی کوئی نتیجہ خیز ثابت نہیں ہو سکی. بہرحال اس کا انجام منطقی تو نکل نہیں ہے، لیکن اب انتظار کیجئے کہ صورتحال کیسی ہوتی ہے اور اونٹ کس کروٹ بیٹھتا ہے. اگلے پرامتے کے لیے مجھے علی باسی بھی اور دیگر ساتھیوں کو اجازت دیجئے. خدا حافظ.